रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले भने नयाँ गठबन्धनलाई समर्थन गर्ने। देशका 73 जिल्लाका 1432 जनामा डेंगू संक्रमण पुष्टि। यस वर्ष डेंगू संक्रमण बढ़न सक्ने भएकाले सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबैमा आग्रह। धनुषाको धनौजी गाउँपालिका 5 बहुअरबामा पोखरीमा डुबेर 3 बालिकाको मृत्यु। र बेलायतमा आम निर्वाचनको मतदान जारी। अब समाचार विस्तारमा। नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको 10 महाधिवेशनले नेपाललाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो। यस्तै पार्टीको महासचिवमा घनश्याम भूषाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन हुनुभएको छ। अन्य पद पार्टी सचिवालयले टुंग्याउने निर्णय गरेको पार्टी प्रचार विभागले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने हुनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि रासोपा मन्त्रीहरूले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गर्नुभएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाउन पुग्नुभएका रासोपाका मन्त्रीहरूले प्रधानमन्त्रीसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डलाई साथ दिने निर्णयमा पुगेको रासोपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो। आफूहरूले चाँडोभन्दा चाँडो संसदको सामना गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको उहाँले बताउनुभयो। यसैगरी नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको छ। महाधिवेशन स्थल कमलादीमा संचारकर्मीसँग कुरा गर्नुहुँदै महासचिव घनश्याम भूषालले आफूहरू प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने र आफूहरूको समर्थन जारी रहेको बताउनुभयो। नयाँ सत्ता समीकरणका लागि नेपाली कंग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले समर्थन गर्ने भएको छ। प्रतिनिधि सभाका ठूला दुई दल बीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले बताउनुभयो। जसपाबाट वर्तमान सरकारमा 2 मन्त्री र 1 राज्य मन्त्री सहभागी हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका 8 मन्त्रीले राजीनामा दिएपछि उहाँहरूले सम्हाल्नुभएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोक्नु भएको छ। प्रधानमन्त्री प्रचण्डको सिफारिशमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोक्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न नगराउन ध्यान आकर्षण गरेको छ। एमाले महासचिव शंकर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा एमाले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान आकर्षण गरिएको छ। संसदका 2 ठूला दल एमाले र नेपाली कंग्रेस बीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भई असार 19 गते एमाले वर्तमान सरकारको समर्थन फिर्ता लिएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको छ। छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निजामती सेवा ऐन समयमा बन्न नसक्दा कर्मचारी व्यवस्थापनमा सबैभन्दा बढ़ी समस्या भइरहेको बताउनुभयो। वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुणीले वनको संरक्षण सम्वर्धन प्रणालीमा आधारित रहेर वनको दिगो व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड स्वीकृत गरी वन व्यवस्थापनको कार्य शुरू गरिएको बताउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षभित्रमा 4500 मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित मन्त्रालयको बजेट कार्यक्रम व्यवस्थापन गरिएको बताउनुभयो। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक विकास र समृद्धिको लागि सबै देशहरूसँग सार्वभौमिक समानता पारस्परिक लाभको आधारलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति अवलम्बन गरिएको बताउनुभयो। शहरी विकास मन्त्री धनबहादुर बुढाले सुरक्षित स्वच्छ व्यवस्थित र आर्थिक रूपमा गतिशील शहर निर्माणका लागि मन्त्रालयको बजेट केन्द्रित रहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले देशको आर्थिक सांस्कृतिक र पर्यटन क्षेत्रको विकासको लागि मन्त्रालयले संस्थागत क्षेत्रगत नीतिगत व्यवस्था गर्दै आएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सबै स्थानीय तहमा आधारभूत अस्पताल र स्वास्थ्य संस्था निर्माणका लागि आवश्यक व्यवस्थापन जनशक्ति व्यवस्थापन दुर्गम क्षेत्रमा आकस्मिक प्रसूति तथा शल्यक्रिया सेवा विस्तारका लागि बजेटको व्यवस्थापन गरिएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सांसदहरूले उठाउनुभएका विषयको जवाब दिनुहुँदै सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम उपयोग गरी विकासको आधार स्तम्भको रूपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्य लिएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि शुक्रबार बिहान 11:15 बजे पुनः बस्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका 73 जिल्लामा डेंगू संक्रमण फैलिएको जनाएको छ। मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण केन्द्र ईडीसीडी अन्तर्गत किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले हालसम्म 73 जिल्लाबाट करिब 1,432 जनामा डेंगू पुष्टि भएको जानकारी दिनुभयो। यस्तै कर्णाली प्रदेशका साथै मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी 4 जिल्लामा डेंगू पुष्टि नभएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यसै गरी गण्डकी प्रदेशमा 212, लुम्बिनी प्रदेशमा 171, सुदूरपश्चिममा 159, मध्य प्रदेशमा 38 र कर्णाली प्रदेशमा 20 जनामा डेंगू पुष्टि भएको डाक्टर दाहालले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले यो वर्ष डेंगू संक्रमण बढ़न सक्ने भन्दै सचेत रहन सबैमा आग्रह गर्नुभएको छ। धनुषामा पोखरीमा डुबेर आज 3 बालिकाको मृत्यु भएको छ। धनौजी गाउँपालिका 5 बहुअर्बामा आज दिउँसो पोखरीमा नुहाउने क्रममा करिब 10-12 वर्ष उमेर समूहका 3 बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभयो। मृत्यु हुनेमा बहुअर्बाका मुस्कान खातुन, जितन खातुन र अजमेरी खातुन रहेको प्रहरीले जनाएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको सुदृढीकरण र संविधानको पुनरावलोकनका लागि कंग्रेस र एमाले बीच सहकार्यको सहमति भएको बताउनु भएको छ। मोरङको विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि कंग्रेस एमाले मिलेर काम गर्ने बताउनुभयो। जंगली विषालु च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका उर्लाघारीका एकै परिवारका 7 बिरामी परेका छन्। जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकाहरूको चितवन स्थित भरतपुर अस्पताल र हेटौडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो। बेनी जोमसम कोरोला सड़कको म्याग्दी खण्डमा बाढ़ी पहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। वर्षाको समयमा हुन सक्ने सवारी दुर्घटनालाई ध्यानमा राखी रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको हो। राति यात्रा गर्दा बाढ़ी पहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो। कालीगण्डकी करिडोर अन्तर्गत मालढुङ्गा बेनी जोमसम कोरोला सड़क आयोजनाको बेनी लेतेसम्मको 38 किलोमिटर सड़क खण्डमा 35 साना ठूला पहिरा रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा आम निर्वाचनका लागि आज मतदान भइरहेको छ। स्थानीय समय अनुसार बिहान 7 बजेदेखि शुरू भएको मतदान राति 10 बजेसम्म चल्नेछ। इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका कुल 650 निर्वाचन क्षेत्रमा मतदान भइरहेको हो। 326 सीट प्राप्त गर्ने पार्टीको नेता देशको प्रधानमन्त्री चयन हुनेछ। गत मे महिनाको अन्त्यमा प्रधानमन्त्री ऋषि सुनकले आकस्मिक चुनावको घोषणा गर्नुभएको थियो। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरी आउने बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले बिहिबार सरकारवालासँग गरेको छलफलमा गवर्नर अधिकारीले अहिलेको अवस्थामा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने मुख्य विषय अर्थतन्त्रलाई चलायमान बनाउने भएको भन्दै राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति ल्याउने बताउनुभयो। नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले सरकारवालासँगको छलफलमा प्राप्त सुझावलाई मौद्रिक नीतिको दायरा र सीमाभित्र रहेर सम्बोधन गर्ने बताउनुभयो।
नेपालको अर्थतन्त्रसित सरोकार राख्ने सबै क्षेत्रका व्यक्तिहरूबाट हामीले राय सुझाव लिइरहेका हुन्छौँ र त्यो राय सुझाव संकलन गर्ने क्रममै अन्तर्क्रिया पनि सम्पन्न भएको छ र यस क्रममा सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई हामीले मौद्रिक नीतिका आफ्ना दायरा मौद्रिक नीतिको सीमाभित्र रहेर के कति समावेश गर्न सकिन्छ के कसरी सम्बोधन गर्न सक्छौँ त्यो गर्छौँ र मुख्य रूपमा मौद्रिक नीति समष्टिगत आर्थिक स्थायित्वतर्फ केन्द्रित हुने हुन्छ।
नयाँ कर्जा प्रवाहमा समेत नेपाल राष्ट्र ब्याङ्कले सहजीकरण गर्ने जनाएको छ। मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका बीरगंज भन्सार कार्यालयबाट हुने आयातमा चालु आर्थिक वर्षको 11 महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 14.15% अर्थात 92 अर्बले कमी आएको छ। चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 5,52,95,00,00,000 रकम बराबरको वस्तु तथा सामान आयात भएको छ भने गत वर्षको सोही अवधिमा 6,44,06,00,00,000 बराबरको आयात भएको थियो। मुलुकको राजस्वमा सबैभन्दा धेरै योगदान पुर्याउने बीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा 1,41,30,00,00,000 मात्र राजस्व संकलन गरेको बीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले जानकारी दिनुभयो। यो साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक दोहोरो अंकले बढ़ेको छ। नेप्से परिसूचक 15.46 अंकले बढ़ेर 2,119.69 अंकमा कायम भएको छ। बिहिबार 313 कम्पनीको 2,21,67,679 किता शेयर 84,126 पटक खरिद बिक्री हुँदा 6,48,25,00,000 बराबरको कारोबार भएको छ। वित्त समूह 0.59 र उत्पादन तथा प्रशोधन समूह 0.15% घटेको छ भने अरू सबै समूहको उपसूचक बढ़ेको छ। सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक 3.43% बढ़ेको छ।
अब खेल समाचार रमेश टमाटाबाट।
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले पेरिस ओलम्पिक मिशन 2026 र 6 एसियन इण्डो मार्शल आर्ट 2024 लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न 4,34,00,000 रूपियाँ विनियोजन गरिएको बताउनु भएको छ। राष्ट्रिय सभाको बिहिबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले वृहत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रिय स्तरमा 10 खेलका करिब 200 भन्दा बढ़ी खेलाड़ीलाई विशेष प्रशिक्षण दिइने बताउनुभयो। उहाँले ती प्रशिक्षणको तयारी गर्न 4,34,00,000 रूपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन 2,90,00,000 विनियोजन गरिएको उल्लेख गर्नुभयो। बाघचाल डण्डीबियो र घोडचढ़ी लगायत मौलिक एवं परम्परागत खेलकुद प्रतियोगिताको विकासका लागि 11,00,000 बजेट विनियोजन गरिएको उहाँले संसद मार्फत जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले खेलकुदका माध्यमबाट पर्यटनको विकास र विस्तारका लागि विभिन्न 11 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको भन्दै जुम्लाको पातारासीमा स्वदेशी तथा विदेशी खेलाड़ीलाई तालिममा आकर्षित गर्न तथा हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण गर्न 4,00,00,000 विनियोजन गरिएको उल्लेख गर्नुभयो। दोलखाको सैलुङमा तेक्वान्दो खेलको हाई अल्टिच्यूड ट्रेनिङ कभर्ड हल निर्माण गर्न 2,00,00,000 विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय पदक विजेता खेलाड़ीलाई पुरस्कार प्रदान गर्न 4,35,00,000 बजेट विनियोजन गरिएको भन्दै आगामी वर्षदेखि पदक जितेर आउने बित्तिकै खेलाड़ीको बैंक खातामा पुरस्कार बापतको रकम जाने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले रंगशालाको स्तरोन्नतिका लागि 1,00,00,000 बजेट विनियोजन गरेको छ। मोरङले कोशी प्रदेश स्तरीय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा मोरङले सुनसरीलाई 56-28 पोइन्टले पराजित गर्दै उपाधि जित्यो। मोरङले उपाधिसँगै 1,00,000 रूपियाँ सील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सुनसरीले 50,000 रूपियाँका साथै सील्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा कोशी प्रदेशका 12 जिल्लाको सहभागिता रहेको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशैभर केही स्थानकामा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले भने नयाँ गठबन्धनलाई समर्थन गर्ने। देशका 73 जिल्लाका 1,432 जनामा डेंगू संक्रमण पुष्टि। यस वर्ष डेंगू संक्रमण बढ़न सक्ने भएकाले सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबैमा आग्रह। धनुषाको धनौजी गाउँपालिका 5 बहुअर्बामा पोखरीमा डुबेर 3 बालिकाको मृत्यु। र बेलायतमा आम निर्वाचनको मतदान जारी। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।